الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فحدثنا أبو مصعب المديني قال أخبرنا يوسف بن الماجشون عن أبي عاصم بن عمر بن قتادة عن جدته رميسة رضي الله تعالى عنها وعنهم قالت سمعت رسول الله صلى الله عليه وسلم ولو أشاء نقبل الخاتم الذي بين كتفيه من قربه لفعلت. يقول لسعد بن معاذ رضي الله تعالى عنه يوم مات اهتز له عرش الرحمن. نبی کریم صلی اللہ تعالی علیہ وسلم کی پشت مبارک پر مہر نبوت جو تھی پیدائشی طور پر، اس کا بیان چل رہا ہے. اسی سلسلے میں یہ روایتیں پیش کر رہے تھے. اگلی مجلس میں دو روایتیں آئی تھیں، یہ تیسری روایت ہے اس باب کی. حضرت عاصم ابن عمر ابن قتادہ اپنی دادی حضرت رمیسہ رضی اللہ تعالیٰ عنہا سے نقل کرتے ہیں، وہ فرماتی ہیں کہ میں نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو سنا. اب بیچ میں جملہ معترضہ ایک زائد بات لا رہی ہے، ولو اشاء ان اقبل الخاتم الذي بين كتفيه من قربه لفعلت، کہ جس وقت نبی کریم صلی اللہ تعالی علیہ وسلم کا وہ ارشاد جو آگے وہ بیان کریں گی، کہ اس وقت جس وقت میں سن رہی تھی، اس وقت میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے اتنی زیادہ قریب تھی کہ آپ کے دونوں مونڈوں کے درمیان پشت مبارک پر جو مہر نبوت تھی، میں اگر اس کو بوسہ دینا چاہتی تو دے سکتی تھی. گویا جس وقت نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم یہ ارشاد فرما رہے تھے، اس وقت تو وہ اتنی قریب تھی. کہنے کا حاصل یہ کہ آپ صلی اللہ علیہ وسلم کا یہ ارشاد میں نے بہت گویا پورے اس سے سنا ہے، یقین و وثوق کے ساتھ اس کا یاد رکھنا بتلانے کے لیے. تو میں اتنی قریب تھی کہ آپ کے دونوں مونڈوں کے درمیان جو مہر نبوت ہے، اگر اس کو بوسہ دینا چاہتی تو میں دے سکتی تھی. بس یہاں تو اس روایت کو لانے کا مقصد حضور صلی اللہ علیہ وسلم کے اس ارشاد کو پیش کرنا نہیں ہے، بلکہ راوی روایت کرنے والی صحابیہ حضور صلی اللہ علیہ وسلم کی مہر نبوت کا جو تذکرہ کر رہی ہے، اسی مناسبت سے اس روایت کو یہاں پیش کیا ہے. کیا حضور کو سنا کیا فرماتے ہوئے؟ یقول لسعد ابن معاذ، حضرت سعد ابن معاذ رضی اللہ تعالیٰ عنہ کے متعلق حضور صلی اللہ علیہ وسلم فرما رہے تھے، یوم مات، جس دن ان کا انتقال ہوا، حضرت سعد ابن معاذ رضی اللہ تعالیٰ عنہ کا، اس دن حضور صلی اللہ علیہ وسلم نے ان کے متعلق یہ جملہ ارشاد فرمایا، اہتز لہ عرش الرحمن، کہ ان کے واسطے رحمان کا عرش جو ہے وہ ہل گیا، حرکت میں آ گیا، ان کی روح کی خوشی کی آمد میں. یا عرش بول کر عرش والے فرشتے مراد ہیں. یہ حضرت سعد ابن معاذ رضی اللہ تعالیٰ عنہ بڑے جلیل القدر صحابی ہیں، انصار کے دو جو خاندان تھے مشہور، خزرج اور اوس، اوس کے بڑے سرداروں میں شمار ہوتے ہیں. قبیلہ اوس کی ایک شاخ ہے بنو عبد الاشہل، اسی سے ان کا تعلق ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بیعت عقبہ اولی جو ہوئی تھی، یعنی عقبہ جو ہے ایک گھاٹی ہے وہاں منا کے اندر جہاں جمرۃ العقبہ واقع ہے، وہاں تو وہاں انصار نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے دست مبارک پر بیعت کی تھی. حضور صلی اللہ علیہ وسلم مکہ والوں کی طرف سے جب مایوس ہوئے تو آپ حج کے موقع پر، جو عرب کے مختلف قبائل حج کے ارادے سے وہاں آتے تھے، موسم حج میں نبی کریم صلی اللہ علیہ وسلم ان قبیلے والوں سے مل کر کے، آنے والوں سے مل کر کے دعوت اسلام پیش کرنے کے ساتھ ساتھ ان سے آپ صلی اللہ علیہ وسلم یہ بھی درخواست کرتے تھے کہ آپ لوگ اپنے یہاں مجھے لے جاؤ تاکہ میں اللہ تبارک تعالیٰ کا یہ پیغام اس کے بندوں تک اطمینان اور سکون سے پہنچا سکوں. مکے والے میری راہ میں رکاوٹیں ڈالتے ہیں، مجھے اپنا کام نہیں کرنے دیتے. لیکن بات دراصل یہ تھی کہ قریش کا رعب تمام قبائل عرب کے اوپر اتنا زیادہ تھا کہ کوئی قبیلہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو اس طرح اپنے یہاں لے جا کر کے اس کام میں آپ کا تعاون کرنے کے لیے آمادہ نہیں. ان کو ڈر لگا رہتا تھا کہ قریش ہمارے دشمن بن جائیں گے، اور قریش کی دشمنی مول لینا بڑا خطرناک ہے. بہرحال ہجرت سے 3 سال پہلے حج کے موقع پر مدینہ منورہ سے 6 آدمی قبیلہ خزرج کے آئے تھے حج کے واسطے، اور یہاں جہاں یہ بڑا شیطان ہے جمرۃ عقبہ، وہیں مینا کے اندر حج کے موقع پر رات کے وقت نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے ان کی ملاقات ہوئی، اور حضور اکرم صلی اللہ علیہ وسلم نے ان کو دعوت اسلام پیش کی اور بتلایا کہ میں اللہ کا نبی ہوں. اور حضور صلی اللہ علیہ وسلم نے جب ان سے باتیں کی تو یہ جو انصار کے یہ قبیلے ہیں، یہ مدینہ منورہ میں جو رہتے تھے، تو مدینہ منورہ میں 4 قبیلے مشہور تھے، 2 یہودیوں کے، بنو نذیر اور بنو قریظہ، اور 2 مشرکین کے، بت پرستوں کے، جو عرب تھے، اوس اور خزرج. تو عام طور پر ان میں آپس میں لڑائیاں ہوتی رہتی تھی، تو یہ یہودی جو ہیں ان عربوں کو، بت پرستوں کو، ہمیشہ یہ دھمکی دیا کرتے تھے کہ نبی آخر الزمان کے باعث کا اور ان کے ظہور کا زمانہ قریب آ چکا ہے، جب وہ نمودار ہوں گے تب ہم ان پر ایمان لائیں گے، اور ان پر ایمان لانے کی وجہ سے اللہ تعالی ہماری مدد فرمائے گا اور اس کے نتیجے میں ہم تم پر غالب آئیں گے. ایسی باتیں یہود ان کو کہا کرتے تھے، چونکہ یہود کو اگلی آسمانی کتابوں کی وجہ سے یہ معلوم تھا کہ نبی آخر الزمان کے ظہور کا زمانہ قریب آ چکا ہے. یہ لوگ اس طرح کی باتیں ان یہودیوں کی زبانوں سے سنتے رہتے تھے. اب جب یہ اب یہودی تو حج میں جاتے نہیں تھے، یہ عربوں کی عادت تھی حج میں جانے کی، بت پرستی کے باوجود وہی دین ابراہیم کا ایک سلسلہ حج کا تھا، وہ جاری تھا ان میں. تو یہ خزرج کے 6 آدمی جب حج میں گئے اور نبی کریم صلی اللہ علیہ وسلم سے رات کے وقت ان کی ملاقات ہوئی، اور نبی کریم صلی اللہ علیہ وسلم نے ان سے جو ہے ان سے گفتگو کی اور دعوت اسلام پیش کی، تو یہ آپس میں ایک دوسرے کو کہنے لگے کہ یہ وہی نبی ہیں جن کے متعلق یہودی ہم کو بار بار کہتے رہتے ہیں کہ جب وہ ظاہر ہوں گے ہم ان پر ایمان لائیں گے, اور ان پر ایمان لانے کے نتیجے میں اللہ تعالیٰ ہماری مدد کرے گا اور پھر ہم تم پر غالب آئیں گے. یہ اچھا موقع ہے, ہم یہودیوں سے پہلے ان پر ایمان لے آئیں. چنانچہ انہوں نے ایمان قبول کر لیا. رات کے اندھیرے میں یہ ساری باتیں قریش کو پتا نہ چلے اس طرح ہوئی. 6 آدمی, یہ پہلا موقع تھا. اس کے بعد یہ لوگ وعدہ کر کے گئے, دوسرے سال 12 آدمی آئے, اور اس میں انہوں نے وہی اسی جمر اقبا جو ہے وہاں اس کے قریب نبی کریم صلی اللہ علیہ وسلم کے ہاتھ پر بیعت کی. یہ بیعت اقبا اولا کہلاتی, اور اسی موقع پر ان کے ساتھ جو حضور صلی اللہ علیہ وسلم نے گفتگو کی, اور انہوں نے وعدہ کیا کہ آپ کی ہم مدد کریں گے, آپ ہمارے یہاں تشریف لائیں, اور جو ہے پھر حضرات صحابہ کی ہجرت کا سلسلہ بھی بعد میں شروع ہوا. تو یہ بیعت اقبا اولا کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے حضرت مصعب ابن عمیر رضی اللہ تعالیٰ عنہ, جو بڑے جلیل قدر صحابی ہیں, اور ان کو حضور صلی اللہ علیہ وسلم نے ان لوگوں کی تعلیم و تربیت کے لیے, قرآن سکھانے کے لیے, احکام اسلام سے واقف کرنے کے لیے وہاں مدینہ منورہ بھیجا. اور یہ جو پہلے 6 آدمی آئے تھے, وہ جب حج سے واپس گئے تو پورے مدینہ میں انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کا چرچا شروع کر دیا. کوئی گھر ایسا نہیں تھا مدینہ والوں کا جہاں حضور صلی اللہ علیہ وسلم کا تذکرہ نہ ہوتا. اور دوسرے سال جب یہ 12 آدمی آ کر کے بیعت ہوئے, جس کو بیعت اقبا اولا کہتے ہیں, اس کے بعد تو یہ چرچا اور بڑھ گیا. ہر جگہ ہر مجلس میں یہی گفتگو ہوتی تھی, اور حضرت مصعب ابن عمیر نے جا کر کے لوگوں کو قرآن سکھانا شروع کیا اور دعوت اسلام دینی شروع کی. حضرت مصعب رضی اللہ تعالیٰ عنہ, اسد ابن زرارہ رضی اللہ تعالیٰ عنہ, یہ جلیل القدر صحابی ہیں اور انہی کے گھر پر ٹھہرے. یہ حضرت اسد ابن زرارہ وہ ہیں جنہوں نے سب سے پہلے جمعہ قائم کیا تھا, اور حضور صلی اللہ علیہ وسلم ہجرت فرما کر مدینہ منورہ تشریف لائیں اس سے پہلے ان کا انتقال ہو گیا تھا. تو بہرحال حضرت مصعب جو ہیں وہ حضرت اسد ابن زرارہ رضی اللہ تعالیٰ عنہ کے گھر پر جا کر کے ٹھہرے, اور وہاں یہ جو لوگ مسلمان ہو چکے تھے ان کو قرآن سکھاتے تھے, احکام اسلام سے واقف کرتے تھے, اور دوسروں کو دعوت اسلام پیش بھی کرتے تھے. چنانچہ ان کی دعوت سے بہت بہت سارے لوگ ایمان لائے مدینہ منورہ کے اندر. ایک مرتبہ حضرت مصعب ابن عمیر حضرت اسد ابن زرارہ رضی اللہ تعالیٰ عنہ کے ساتھ ایک باغ میں تشریف لے گئے, اور قبیلہ اوس کے کچھ لوگوں کو, جس میں بنو عبد الاشل یا حضرت سعد ابن معاذ کا خاندان ہے, ان کے لوگوں کو دعوت اسلام پیش کر رہے تھے. کسی نے آ کر حضرت سعد ابن معاذ کو اطلاع کی. حضرت سعد ابن معاذ یہ حضرت اسد ابن زرارہ کے خالہ زاد بھائی ہوتے ہیں, اور وہ ان خالہ زاد بھائی تھے, اور حضرت سعد ابن معاذ کے دوست تھے حضرت جو ہے یہ نام نہیں اسید ابن حزیر, اسید ابن حزیر رضی اللہ تعالیٰ عنہ یہ حضرت سعد ابن معاذ کے چچا زاد بھائی دوست تھے, بڑے دوست. حضرت اسید ابن حزیر کی پھوپھی حضرت سعد ابن معاذ رضی اللہ تعالیٰ عنہ کے نکاح میں تھی, لیکن دوست تھے دونوں بڑے پکے. ان دونوں کو کسی نے آ کر کے اطلاع دی کہ مصعب ابن عمیر اسد ابن زرارہ کے ساتھ آ کر فلانے باغ میں تمہارے خاندان کے کچھ لوگوں کو بیٹھ کر کے گویا دعوت اسلام پیش کر رہے ہیں. یہ سن کر حضرت سعد ابن معاذ کو بڑا غصہ آیا کہ اچھا ہمارے خاندان کے کچھ ناسمجھوں کو یہ گمراہ کرنے کی کوشش کر رہے ہیں. انہوں نے حضرت اسید ابن حزیر رضی اللہ تعالیٰ عنہ سے یوں کہا کہ دیکھو میں خود جاتا ان کی خبر لیتا, لیکن چونکہ اسد ابن زرارہ میرے خالہ زاد بھائی ہیں اور عمر میں مجھ سے بڑے ہیں, تو میں ذرا ان کا احترام کرتا ہوں, اس لیے اس مسئلے کو تم نمٹاؤ اور ان کی خبر لو, یا ہمارے خاندان میں آ کر کے ہمارے جو ہے قبیلے کے لوگوں کو اس طرح بیوقوف بنانے کی باتیں کرتے ہیں اور ان کو گمراہ کر رہے ہیں. چنانچہ حضرت اسید ابن حزیر رضی اللہ تعالیٰ عنہ اپنا بھالا لے کر کے گئے, उनको जब आता हुआ देखा हजरत असद इब्ने ज़ुरारा रज़ियल्लाहु ताला अन्हु ने, तो उन्होंने हजरत मुसाब इब्ने उमर से कहा कि इनको तुम दावत इस्लाम पेश करो और इनको मुसलमान बनाओ। चुनांचे आए और आते ही उन्होंने उनको डांटा कि तुम हमारे कबीले के इस तरह नासमझों को बेवकूफ़ बना करके जो है गुमराह करने की कोशिश करते हो। तो हजरत मुसाब इब्ने उमर ने कहा कि देखो यहाँ हमें ये चीज़ पसंद नहीं है। हजरत मुसाब इब्ने उमर रदी अल्लाह तआला उनसे कहा कि देखो मेरी मैं तुम्हारे सामने वो बातें जो इनको कह रहा हूँ पेश करता हूँ, अगर तुमको ठीक लगे तो तुम कबूल कर लेना, और अगर तुमको ये ठीक नहीं लगती नापसंद है तो हम ये काम नहीं करेंगे यहाँ आपके कबीले में। तो ये सुनकर हजरत हुसैन इब्ने हुज़ैर रज़ी अल्लाह तआला का तुमने इंसाफ की बात की। चुनांचे वो अपना भाला वहीं गाड़ा बैठ गए। हजरत मुसाब इब्ने उमर रज़ी अल्लाह तआला उन्होंने जो है वो दावत इस्लाम पेश की और जो है कुरान की कुछ आयतें पढ़ी। उनको बहुत अच्छा लगा। उन्होंने कहा अच्छा तुम्हारे इस दिन में किस तरह दाखिल हुआ जाता है, क्या गुसल करो और जो है कपड़े पाक कपड़े पहनो और उसके बाद आओ कलमा पढ़ो, उसके बाद शुक्राने की दो रकात पढ़ो। चुनांचे वो इस तरह गए आए और ये पढ़ उनका तो हाल ही बदल गया। अब वो वहां से लौटे, वहां इंतजार कर रहे थे हजरत साद इब्न मुआज कि वो इन दोनों की खबर लेकर के आएंगे। उनको आता हुआ देखकर हजरत साद इब्न मुआज ने कहा वो जो चेहरा लेकर के गए थे वो नहीं है, बदल गया, उनका जो है फेस दूसरा मालूम होता है, हुलिया दूसरा मालूम होता है। चुनांचे आकर के अब वो इनको हजरत मुसाब को ये कह करके आए थे कि मैं एक दूसरे आदमी को तुम्हारे पास ला रहा हूं, अगर वो इस्लाम कबूल कर लेगा तो पूरा कबीला इस्लाम कबूल कर लेगा। चुनांचे ये आए, इन्होंने कहा कि भाई मेरे साथ तो इस तरह मामला पेश आया, आओ। ये कहते तुमने उस पर अमल नहीं किया, चलो तुम चलो। ये भी इसी तरह जोश के साथ गए, लेकिन उनके साथ भी हजरत मुसाब इब्ने उमर रज़ी अल्लाह तआला ने उसी अंदाज से गुफ्तगू की कि देखो आपको अगर ये काम नापसंद है तो हम नहीं करेंगे, लेकिन पहले सुन तो लो, अगर आपको पसंद आवे तो कबूल करना, नहीं तो हम भी ये काम यहाँ नहीं करेंगे। चुनांचे उन्होंने सुना, कहा तुमने इंसाफ की बात कही, वो भी बैठ गए, फिर उन्होंने भी इस्लाम कबूल कर लिया। इस्लाम कबूल करने के बाद उनका अपने कबीले में इतना ज़्यादा असर और रसूख था कि अपने कबीले वालों को आकर के इस्लाम की दावत पेश की और उनके इस इसरार पर पूरा कबीला उनका बनु अब्दुल अशल पूरा मुसलमान हो गया। मदीना मुनव्वरा में एक पूरा कबीला उस जिसके तमाम घर बैक वक्त इस्लाम लाए हों, ये इनका कबीला, ये इनको अल्लाह ने ये शहादत अता फरमाई। ये हजरत मुहाजिरीन में जो मिजाज जो तबीयत हजरत उमर रदी अल्लाह तआला अन्हु की थी वही मिजाज हजरत अंसार में हजरत साद इब्ने मुआज रदी अल्लाह तआला अन्हु का था। बड़े तेज तर्रार, कोई उनको कुछ कह नहीं सकता था, बड़े वाकया थे उनके। तो बहरहाल ये हजरत साद इब्ने मुआज रदी अल्लाह तआला अन्हु जो हैं गज़वे खंदक के मौके पर ये जख्मी हुए थे। गज़वे खंदक के मौके पर वो उस जमाने में जबकि मक्का के मुशरिकीन और कबीले गतफान के कई घरानों को यहूदियों ने लालच देकर रिश्वत देकर के मुसलमानों के खिलाफ तैयार किया था, और यहूदी भी और सब गया पूरा एक मुत्तहिदा महाज नेशनल अलायंस मुसलमानों के खिलाफ इस जोश व खरोश के साथ कि इनको हम सफ़ाए हस्ती से मिटा देंगे मुसलमानों के मुकाबले पर आया था। और उस मौके पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सलमान फारसी रदी अल्लाह तआला मशवरा किया गया, मशवरे में हजरत सलमान फारसी ने ये बात पेश की कि हमारे फारिस में यह तरीक़ा है कि जब दुश्मन बड़ी तादाद में हो और मैदान में दो बदो मुकाबला करना दुश्वार हो तो हमारे यहाँ शहर के इर्द गिर्द खंदक खोल ली जाती है, इस तरह दुश्मन को अंदर आने से रोका जाता है। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को यह मशवरा पसंद आया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसके ऊपर अमल करते हुए खंदक खोदने का फैसला किया। चुनांचे खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जहाँ खंदक खोदनी थी मदीना मुनव्वरा का शिमाली हिस्सा वो खुला था और वहीं से दुश्मन आ सकता था, तो वहाँ आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद अपने दस्ते मुबारक से जहाँ खंदक खींचनी थी उसका खत अपने हाथ से खींचा, और ये 3.5 मील लंबी खंदक और सहाबा की 10-10 की टोलियाँ बनाई गई और हर एक को 40-40 गज खंदक जो है खोदने का काम सौंपा गया। तो 6 दिन में ये 3.5 मील लंबी खंदक 6.25 किलोमीटर होती है, 6.25 किलोमीटर लंबी खंदक 6 दिन में खुद करके तैयार हो गए। उसके बाद वो लश्कर पहुंचा, उसने देखा तो वो खंदक को पार करना मुश्किल था। हुजूर सल्लल्लाहु अलैहि वसल्लम हजरत सहाबा को लेकर आ चुके थे मैदान में। अब मुशरिकीन का लश्कर उस तरफ, इधर मुसलमान। अब मदीना मुनव्वरा में बनू कुरैज़ा जो यहूदियों का कबीला था, मुसलमानों का उसके साथ मुआहदा था, वो अंदर ही मदीना में था। मुआहदे की वजह से गोया इस जंग में वो भी मुसलमानों के साथ शरीक थे, उनको मुसलमानों का साथ देना चाहिए था। लेकिन उस तरफ से इब्ने अख्तब जो कबीले बनू नजीर के बड़े सरदारों में से था, वही इन मुशरिकीन को और सबको मुसलमानों के खिलाफ चढ़ाई करके लेकर के आया था। उसने ये कबीले बनू कुरैज़ा के सरदार काब इब्ने असद से गुफ्तगू करके और बहरहाल किसी न किसी तरह उसको जो है इसरार करके, हार दिला करके मुसलमानों के खिलाफ तैयार कर लिया और उसका मुआहदा खत्म कर। अब देखिए ये लश्कर पूरा जो बाहर से आया था वो तो खंदक के उस तरफ, लेकिन मदीना मुनवरा के अंदर यहूदियों का जो कबीला आबाद था, इसने भी अब जब फैसला कर लिया ये मामला ये करने का, तो उस वक्त जो है वहाँ हुजूर सल्लल्लाहु अलैहि वसल्लम को पता चला कि ये बनू कुरैज़ा ने जो है दुश्मन का साथ देने की बात तय कर ली है और हमारे साथ किया हुआ मुआहदा ख़त्म कर दिया। हुजूर को जब इत्तिला मिली तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इसकी तहकीक करने के लिए इन दो हजरात को भेजा, एक तो हजरत साद इब्ने मुआज जो कबीले औस के सरदार थे और दूसरे हजरत साद इब्ने उबादा, ये कबीले हजरत के। इन दोनों सादैन से कहा जाओ मालूम करो और अगर वाकईतन इन्होंने हमारे साथ किया हुआ मुआहदा ख़त्म कर दिया है तो यहाँ आकर के ज़रा इशारे किनारे में कहना, साफ साफ मत कहना वरना मुसलमान सुनेंगे तो कहीं उनके हौसले पस्ता न हो जाएं, और अगर नहीं किया है मुआहदा ख़त्म तो खुल करके कह देना। वो गए वहाँ जा कर के देखा तो वहाँ तो बिल्कुल हाल ही बदला हुआ था, मुआहदा ख़त्म तोड़ चुके थे और उसकी सारी निशानियाँ। इन्होंने गुफ्तगू की और बड़ी तूतू मैमे हुई उसके साथ, बारा इन्होंने आकर हुजूर को इशारे के नाम में बता दिया। ये बनू कुरैज़ा जो अंदर थे उन्होंने गद्दारी, उनकी गद्दारी का हजरत साद इब्ने मुआज़ रज़ियल्लाहु ताला अन्हु की तबीयत पर बड़ा असर था। उसी जंग के ज़माने में कबीले बनू हारिसा जो है ये हजरत की एक शाख है, ये औस की, उसी कबीले बनू हारिसा का जो किला था उसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमान औरतों बच्चों वगैरह को हिफाजत के लिए रखा था। हजरत साद इब्ने मुआज़ की वालिदा भी वहीं थी। हजरत साद इब्ने मुआज़ हुजूर सल्लल्लाहु अलैहि वसल्लम से इजाज़त लेकर अपनी वालिदा की खैरियत पूछने के लिए वहाँ गए। हजरत आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि उस वक्त तक अभी पर्दे का हुक्म नाजिल नहीं हुआ था, तो अब ये आए तो इन्होंने जो ज़िरा पहन रखी थी बख्तर, तो बख्तरबाज तो वो होते हैं जो पूरे जिस्म को ढांप देते हैं और बख्तरबाज वो होते हैं जो पूरे जिस्म को नहीं अधूरे। उन्होंने जो ज़िरा पहन रखी थी दोनों हाथ बाजू और जो है घुटने से नीचे का पांव का हिस्सा बल्कि रान का कुछ हिस्सा, वो कपड़ा तो था लेकिन बख्तर वहाँ नहीं, बख्तर खाली जैसा इतना ही था। तो हजरत आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि उनकी वालिदा से मैंने कहा कि साथ का ये जो बाजू और वगैरह खुले हुए हैं मुझे डर है कि कहीं कोई तीर दुश्मन का लग ना जाए, तो उनकी वालिदा ने कहा कि छोड़ो भी, अल्लाह के यहाँ जो मुकद्दर होता है वो तो होकर के रहता है। बहरहाल उनकी वालिदा ने उनको कहा जाओ जल्दी से, फिर तो मेरी खैरियत तो मालूम कर लिया, हुजूर के पास जाओ। वो लौट रहे थे और दुश्मन का एक तीर आकर के उनको यहाँ बाजू में लगा। एक रगे अकहल कहलाती है, ये वो असल दिल की रग है लेकिन उसकी सारी शाखें पूरे जिस्म में फैली हुई है, उस पर वो तीर लगा, उसकी वजह से वो कटी, खून जारी हो गया। उस खून को बंद करने की कोशिश की गई, बंद नहीं हो रहा था, तो आखिर फिर वहाँ दाग लगाया गया है ना, लूहा गर्म करके। उस जमाने में इलाज का गोया इतना तरक्की याफ्ता नहीं था, लोहा गर्म करके ये किया गया था कि वो जख्म जो है वो बंद हो जाए। बंद तो हुआ और उसी बीमारी में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनके लिए अलग से खैमा मस्जिद नबवी में बनवाया था ताकि वहीं रहें और उनकी खैर खबर ली जाती रहे उनकी यादत के लिए। तो अब वो वहाँ थे, उसी ज़माने में जो है वो फिर वो खून वो जिस्म। अब इधर अल्लाह ताला ने दुश्मनों को नाकामी दी, उनका लश्कर वापस लौटा और बनू कुरैज़ा जिन्होंने गद्दारी की थी, तो हजरत साद को जब जख्म लगा तो उन्होंने अल्लाह ताला से दुआ की थी कि अल्लाह अगर तेरी ये जो है मैं जिन लोगों ने میرا دلی گویا میری دلی تمنا یہ ہے کہ جن لوگوں نے تیرے حبیب صلی اللہ علیہ وسلم کو جھٹلایا, ان کو تکلیفیں پہنچائی, ان کو وطن سے بے وطن کیا, ان کے ساتھ جنگ کرنے سے بڑھ کر مجھے کوئی اور چیز پسند نہیں ہے. اگر آئندہ بھی قریش کا اور مکہ والوں کا حملہ مدینہ ہونے والا ہے تو مجھے باقی رکھ تاکہ میں ان کا مقابلہ کروں, اور اگر جو ہے ان کا حملہ اب آئندہ مدینہ پر آنے والا نہیں ہے تو مجھے شہادت کی موت دے, لیکن بنو قریظہ کا انجام اپنی آنکھوں سے جب تک نہ دیکھ لوں وہاں تک مجھے موت نہ آوے. چنانچہ یہ غزوہ خندق کے ختم ہونے کے بعد نبی کریم صلی اللہ علیہ وسلم جب خندق سے واپس آئے, اپنے ہتھیار اتار کر کے حضور صلی اللہ علیہ وسلم غسل فرما رہے تھے, غسل سے فارغ ہوئے اور حضرت جبریل آئے کہ آپ نے تو ہتھیار اتار دیے, فرشتوں نے ابھی نہیں اتارے. حضور صلی اللہ علیہ وسلم نے فرمایا کیا ان کی خبر لو ان غداروں کی, بنو قریظہ کی طرف اشارہ کیا. چنانچہ اسی وقت نبی کریم صلی اللہ علیہ وسلم نے اعلان کیا جنہوں نے ظہر کی نماز نہیں پڑھی وہ وہاں جا کے پڑھے, اور جو ظہر پڑھ چکے ہیں وہ عصر کی نماز وہاں جا کر کے, مطلب کہ جلدی سے پہنچو وہاں. حضرت علی کو جھنڈا لے کر بھیجا, حضور بھی پیچھے گئے اور ان کے قلعے کا محاصرہ کر لیا, اور پھر یہ لوگ بھی اندر ہو گئے. بعد میں پھر جو ہے اخیر میں لمبا چوڑا قصہ ہے, انہوں نے اپنے آپ کو جو ہے نبی کریم صلی اللہ علیہ وسلم کے حوالے کر دیا کہ آپ جو فیصلہ ہمارے لیے کریں وہ ہمیں منظور ہے. تو جو ہے یہ حضرت ابو لبابہ رضی اللہ تعالیٰ عنہ ایک صحابی ہیں, ان کے ساتھ ان کی دوستی تھی, تو انہوں نے حضور صلی اللہ علیہ وسلم سے درخواست کی کہ پہلے تو انہوں نے آپ کے فیصلے سے پہلے حضور سے درخواست کی کہ ابو لبابہ کو ہمارے پاس بھیجیں, ہمیں ان سے کام ہے مشورہ لینا. حضور نے کہا جاؤ, کہ ان کی دوستی تھی. جو اندر گئے وہ سب ان کی عورتیں بچے آ کے رونے لگے ان کے اوپر. انہوں نے کہا کہ ہم کیا کریں, اب کیا مشورہ دو, ہم اپنے آپ کو نبی کریم صلی اللہ علیہ وسلم کے حوالے کرنے کا, کر دو کرو ٹھیک ہے. لیکن انہوں نے ہاتھ سے اشارہ کیا کہ حوالے تو کر دو لیکن تمہارے تو معاملہ فیصلہ قتل کا ہونے والا. اور یہ کہہ کے واپس آئے, فوراً ان کو خیال آیا کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کی جو ہے راز کو کھولنے میں غداری کی ہے, یعنی بدہدی کی. گھر آؤ سیدھا اپنے آپ کو آ کر کے مسجد نبی کے ایک ستون کے ساتھ جو ہے بندھوا دیا, اور کہا جب تک حضور صلی اللہ علیہ وسلم اپنے ہاتھ سے نہیں کھولیں گے وہاں تک میری توبہ قبول نہیں ہوگی. وہ توبہ قبول ہوگی, وہ استوان ہے ابو لبابہ جو ہے مسجد نبوی میں وہ انہیں کا ہے. خیر تو بہرحال حضور صلی اللہ علیہ وسلم کو انہوں نے اپنے آپ کو حوالے کیا. تو اب یہ بنو قریظہ جو ہے زمانہ جاہلیت میں قبیلہ اوس کی دوست ان کے ساتھ معاہدہ تھا, وہ حلیف تھے. جیسے بنو نذیر جو یہود کا دوسرا قبیلہ ہے وہ قبیلہ خزرج کا جو ہے حلیف تھا. بنو نذیر سے پہلے جنگ ہو چکی تھی اور ان کو نبی کریم صلی اللہ علیہ وسلم جلا وطن کر چکے تھے. ان سے جب جنگ ہوئی اس موقع پر حضور صلی اللہ علیہ وسلم کا ارادہ ان کو بھی قتل کرنے کا تھا, لیکن ان کے جو حلیف تھے خزرج انہی میں سے عبداللہ ابن ابی جو منافقین کا سردار ظاہری طور پر ایمان لایا تھا وہ بھی خزرجی سے تعلق رکھتا ہے, وہ اپنی پرانی دوستی کی وجہ سے اس نے نبی کریم صلی اللہ علیہ وسلم سے چونکہ ظاہری طور پر وہ مومن تھا سفارش کی کہ یہ بنو نذیر ہمارے حلیف ہیں, آپ ان کو قتل نہ کرائیں. چنانچہ اس کی سفارش قبول کرتے ہوئے نبی کریم صلی اللہ علیہ وسلم نے ان کو قتل کرنے کا حکم نہیں دیا, جلا وطن کر دیا. جان بچ گئی, بہرحال جتنا سامان لے جا سکتے لے جاؤ, نکلو یہاں سے. اب یہ جب موقع آیا بنو قریظہ کا, تو بنو قریظہ کے سلسلے میں انہوں نے اپنا فیصلہ حضور صلی اللہ علیہ وسلم کے حوالے کیا, تو یہ حضرت سعد ابن معاذ کا جو قبیلہ تھا اوس, ان کے لوگ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور انہوں نے عرض کیا کہ اللہ کے رسول, آپ نے بنو نذیر کے سلسلے میں ہمارے خزرجی بھائیوں کی سفارش قبول کر کے ان کی جان بخشی کر دی تھی, ان کو مطلب کہ قتل کرنے کا حکم نہیں دیا تھا, جلا وطن کر دیا تھا, اب یہ ہمارے حلیف رہے ان کے سلسلے میں آپ ہماری سفارش قبول کریں. حضور صلی اللہ علیہ وسلم نے فرمایا اگر تمہارے قبیلے کے ایک آدمی کو فیصلہ سونپو تو تمہارا کہاں راضی. حضور صلی اللہ علیہ وسلم نے فرمایا سعد ابن معاذ کو بلاؤ. سعد ابن معاذ بیمار تھے, مسجد میں تھے, بلائے گئے, سواری پر سوار کر کے لائے گئے. جب قریب آئے حضور نے کہا بھائی ان کو اتار کر کے لاؤ, اور حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی یہ جو ہے ان لوگوں نے فیصلہ, آپ جو فیصلہ کریں ان کے حق میں وہ نافذ ہوگا. تو حضرت سعد نے حضور صلی اللہ علیہ وسلم سے پوچھا آپ پر بھی نافذ ہوگا, یعنی میں جو فیصلہ کروں آپ کو بھی ماننا پڑے گا. بالکل میں بھی مانوں گا. तो मेरा फैसला ये है कि इनके जितने लड़ने वाले उन सबको कत्ल किया जाए और उनकी औरतों और बच्चों को गुलाम बानी बनाया जाए और उनके जो है जायदादें जितनी भी हैं मकानात बागात वगैरह उनको माल गनीमत के तौर पर मुसलमानों में तकसीम किया जाए। बस ये फैसला करके जो है जो फैसला किया हुदूद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इस हाथ तुमने वही फैसला किया जो अल्लाह को पसंद था। बस उसके बाद हज साहब ने वही दुआ की कि अल्लाह अगर आइंदा कुरैश का हमला मदीना होने वाला नहीं तो मुझे शहादत की मौत। तो वो जो उनका जख्म बंद किया गया था तो वो खून तो बंद हो गया था लेकिन उसके बावजूद ये पूरा हिस्सा वरम होकर के फूल गया था अंदर खून जमा होने की वजह से। बस वो रात को जिसम वो जख्म फूटा दूसरी जगह से सीने के करीब से और खून निकला। ऐसी हालत में वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास लाए गए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनकी सो अपने सीने से मिलाया। ऐसी हालत में कि उनका खून निकल रहा है वो खून पूरा हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जिस्म पर गिर रहा है और अपनी गोद में उनका सर लिया और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इनके लिए दुआ फरमाई कि अल्लाह तू किसी बंदे की रूह से जिस तरह खुश होकर मिलता है इनकी साथ की रूह से भी इसी तरह खुश होकर के उनका इस्तकबाल कीजिए। और कहा कि अल्लाह एक कौम के सरदार को जिसने इस्लाम की मदद की हो उसको जैसा तू बदला देता है तो ये बेहतरीन है उनको बदला दे। हज़रत साद ने उसी पड़े पड़े हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का शुक्रिया अदा किया और इसी हालत में उनकी मौत आई। उनकी वफात के बाद जब उनका जनाजा उठाया गया तो वो भारी भरकम जिस्म वाले थे तो मुनाफिकीन जो है ना वो ताना देने के लिए कहने लगे कि इनका जनाजा बड़ा हल्का मालूम होता है। ये वो असल में ताना वो देना चाहते थे कि देखो हमने तो अपने हलीफों की जान बचाई थी, इन्होंने अपने हलीफों की जान बचाने के बजाय खुद ही उनके कत्ल का फैसला किया। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उनके जनाजे में 70,000 आदमी 70,000 फरिश्ते जो आज से पहले कभी जमीन पर उतरे नहीं थे उनके जनाजा उठाने के लिए उतरे थे। इसलिए लोगों को हल्का मालूम हो रहा है जनाजा। ये जनाजा हल्का जो मालूम होता है उसकी वजह फरिश्ते कांधा दे रहे हैं उसकी वजह ये। और हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने उसी मौके पर फरमाया कि उनकी आमद की खुशी में अल्लाह का अर्श भी हरकत में आ गया। ये उनका ये और उसी उन्हीं के मुतालिक है कि जब उनको कब्र में उतारा गया और तो उस वक्त उतार कब्र में दफन के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जोर से 3 मरतबा सुभान अल्लाह कहा। सहाबा भी जोर से सुभान अल्लाह पढ़े 3 मरतबा, फिर 3 मरतबा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह अकबर कहा और सहाबा ने भी इतने जोर से कि पूरी फिजा गूंज उठी। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया साद को भी कब्र ने तंग किया, कब्र की तंगी उनको भी पेश आई। अगर कोई आदमी कब्र की तंगी से बच सकता था तो साद बच सकते थे, साद इब्ने मुआज़। ये कब्र का हाल इसीलिए हजरत उस्मान रजी अल्लाह तआला अन्हु जो हैं वो कब्र को जब देखते थे तो बहुत रोते थे। किसी ने पूछा कि आप कब्र को देखकर इतना क्यों रोते हैं, कहा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद मैंने सुना है कि आखिरत की मंजिलों में ये सबसे पहली मंजिल है, अगर ये आसान हो गई तो बात की मंजिलें और आसान हो, अगर इसमें गिरफ्त हो गई तो बात का मसला और मुश्किल हो जाएगा। और ये भी फरमाते थे कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को मैंने ये भी फरमाते हुए सुना कि कोई मंजर इतना खतरनाक मैंने नहीं देखा जितना कब्र का मंजर। तो बहरहाल ये उनका मामला हुआ, उनकी कब्र से मुश्क की खुशबू आती थी। तो ये एहतज़ लहु अर्शुर रहमान, इनके मुतालिक जो फरमाया गया कि उनके लिए रहमान का अर्श जो है वो हरकत में आ गया, तो ये उनका बड़ा मकाम था सहाबा के अंदर। तो बहरहाल इसी लिए हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ये जुमला इरशाद फरमाया। यहाँ तो नकल करने वाली सहाबिया ये कहती हैं कि जिस वक्त हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ये इरशाद फरमाया मैं इतनी करीब थी कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की मोहर नबूवत को अगर बोसा देना चाहती तो दे सकती थी। ये अभी गुज़श्ता हफ्ते कुछ यहाँ नौजवानों को चुड़गर मस्जिद में किसी मुनासबत से जमा किया था इन हजरात ने, मुफ्ती ताहिर वगैरह ने, और तो उस वक्त मेरे ध्यान में ये आया कि हमारे नौजवानों पर मेहनत हो तो अच्छा है, इसलिए इन हजरात से मुफ्ती ताहिर हैं और मुफ्ती उबैदुल्ला हैं, मुफ्ती अशफाक हैं, मुफ्ती इमरान हैं, मुफ्ती रूहुल अमीन हैं, और भी यहाँ जो अहले इल्म हैं हमारे मुफ्ती रफ़ीक हैं वली रफ़ीक, ये सब इन हजरात, मैंने इनसे कहा कि भाई आप हजरात कुछ जवानों के ऊपर मेहनत करें और हर 15 दिन में एक जोड़ तजवीज़ हो उनका, और उनके सामने जो उनसे मुतालिक ऐसी चीज़ें हैं, नए नए मसाइल, जैसे अभी अब वो उत्तरायण आने वाली है, और उस उत्तरायण की वजह से क्योंकि ऐसी चीज़ों में नौजवान अभी ये नया साल न्यू ईयर गया और उसके अंदर क्या क्या लोग करते हैं, तो इस तरह की चीज़ों पर रहनुमाई भी हो। चुनांचे इन हजरात ने मेरी ये दरख्वास्त कबूल करते हुए इसको मंजूर किया है, और आइंदा ये सिलसिला हर 15 दिन में रहेगा। नौजवानों से मैं दरख्वास्त करता हूँ कि वो यहाँ हिस्सा लें। आइंदा कल चूड़गढ़ मस्जिद में जो है वो होगा, क्या कब है, किस वक्त, मगरिब की नमाज के बाद। तो आइंदा जब भी होगा इस तरह जगह बता दी जाएगी, ऐलान भी कर दिया जाएगा, नौजवान इसकी खबर रखें, और हर 15 दिन में इसमें इस तरह की चीज़ें जिनका ताल्लुक नौजवानों से है, और ये रोज़ाना इस तरह मीडिया और इसकी नतीजे में जो इस तरह की चीज़ें पेश आती हैं, तो हजरात इसमें हिस्सा लें, इंशाअल्लाह फ़ायदा होगा। अल्लाह करे ये सिलसिला हमारे शहर के नौजवानों के लिए जो है आइंदा उनके लिए उनकी सलाहियतों के दीन में इस्तेमाल होने का ज़रिया बने। कुरान शरीफ की झूठी कसम खाई तो क्या कफारा है? कुरान की झूठी कसम यानी किस तरह खाई? बाल लोग कुरान खाली हाथ में लेकर उठाते हैं, तो कुरान का खाली हाथ में लेकर उठाना ये कसम नहीं है। हाँ, अगर यूं कहा कुरान की कसम, तो कुरान अल्लाह का कलाम है, और अल्लाह का कलाम, कलाम अल्लाह की सिफत है, तो अल्लाह की सिफात में से किसी सिफत या अल्लाह के नाम के ज़रिए से कसम खाई जाए तो वो मुनक़िद होती है। तो झूठी कसम खाई, तो झूठी का मतलब ये है कि ज़माने माजी में कोई काम जो है वो नहीं किया था, और या किया था और कसम खाकर यूं कहा कि मैंने नहीं किया, तो ये कसम जो है वो गुनाह है, और उसको तौबा करनी चाहिए, उसमें कोई कफारा नहीं। और झूठी का मतलब ये क्या, मुस्तकबिल यानी आने वाले ज़माने में कोई काम करने के मुतालिक कसम खाई और नहीं किया, तो उसका अगर टूटी है तो कफारा देना पड़ेगा। और कफारे कसम का जो कफारा है उसमें मुसलसल 3 रोज़े रखें, या जो है ये, मगर ये बाद में, पहले तो ये है कि 10 मिस्कीनों को खाना खिला, पहले गुलाम तो रहे नहीं आज़ाद करने का, 10 गरीबों को 2 वक्त का खाना खिलाया जाए, या फिर उनको कपड़ा जो है पहनाया जाए उनके सतर डांपने वाला, और या ये है कि अगर इसकी ताकत न हो तो 3 रोज़े उसी सूरत में, जबकि इस तरह ये काम मिस्कीनों को खाना खिलाने या उनको कपड़ा देने की वसात न हो तो। ऐसा रुके वक्त हौज में पैर डुबाने से तवाज़ो आती है, ये बात सही है, हमने तो कहीं पढ़ा नहीं, बाकी ये पैर डुबाने से तो नहीं, लेकिन ये है कि वहाँ लोग हाथ डाल करके ये करते हैं, तो आप वुजू करेंगे वहाँ, तो ऐसी जगह जिसमें लोग पैर वगैरह डालते हैं और आप उससे मुंह धोएंगे तो हो सकता है कुछ तवाज़ो का असर आ जावे, समझ में आया कि नहीं। पैर डुबाने में तो क्या आप पर क्या बार पड़ा, मुंह धोएंगे उस पानी से जिससे पानी में लोग कुल्ली भी करें अगर, आजकल तो हमारे यहाँ ये है कि नाली आगे बनी हुई है, और जो है वो ताकीद भी की जाती है कि कुल्ली अंदर न की जाए, नाली में की जाए, पैर भी अंदर न धोए जाएं नाली में धोए जाएं। आजकल लोगों के मिजाज की रियायत करते हुए इस तरह की हिदायतें लिखी हुई होती हैं, लेकिन जो है हौज जब दहदर्द है तो अंदर अगर कोई कुल्ली भी करेगा, पाँव भी धोएगा, तो भी कोई फ़र्क पड़ने वाला नहीं है। तो उस सूरत में अगर जब अंदर कुल्ली भी की जाती हो, पैर भी धोए जाते हो, फिर उस पानी से कोई आदमी वजू करेगा, मुंह धोएगा, तो मुमकिन है कुछ तवाजु आ जाए, समझा कि लेकिन अब हमारे यहाँ के हौजों में ये बात रही नहीं। पुराने ज़माने में जब जो है पानी की बहतात नहीं थी, और जो है देहातों के अंदर भी पानी बारिश के ज़माने ही में पानी मैसर आता था, और हौज उसी से भर लिए जाते थे, और उसमें जब पैर धोते हैं, हमारे गांव में जो लोग पहले पुराने ज़माने में खानपुर में कभी जमात में गए होंगे, वहाँ के हौज की जो है खुशबू सूंघी होगी तो पता चला। जब पुराने हमारे अहबाब बाद गए होंगे उनके पता चले। चलिए, सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक, اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہمیں زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اے اللہ تو ہمیں توفیق اور سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. اے اللہ ہماری اولادوں کو عقائد حق، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے مالا مال فرما. برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے اثرات، برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے اے اللہ ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا. اے اللہ امت کے نوجوان طبقے کو دین کی اے اللہ مقبول خدمات کے لیے بے انتہا قبول فرما. اے اللہ ان کی صلاحیتوں کو غیروں کی بچھائی ہوئی سازشوں کا نشانہ بننے سے محفوظ رکھتے ہوئے اے اللہ ان کے قوا، ان کی صلاحیتوں کو دین کی اے اللہ اور علم دین کی اشاعت، حفاظت، خدمت کے لیے بے انتہا قبول فرما. ہر قسم کی برائیوں سے اے اللہ اس طبقے کی پورے پوری حفاظت فرما اور اے اللہ اس طبقے کو بھرپور طریقے سے دین میں لگ کر کے دین کی اشاعت کا کام انجام دینے کی توفیق عطا فرما. اے اللہ اس سلسلے میں جو ارادے کیے گئے ہیں ان ارادوں میں خیر و برکت مقدر فرما کر آئندہ اس کے اے اللہ بہترین، اے اللہ مفید اور بارآور نتائج امت کو عطا فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما. مقدمات میں ماخوذوں کو بری فرما. اے اللہ جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بلائے تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ یہاں موجود اور جہاں جہاں بھی تیرے بندے سن رہے ہیں اے اللہ تمام کی جائز اور نیک مرادوں کو پورا فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه اجمعين برحمته.